الا خبردار للہ الدین الخالص, اللہ کے لیے ہے دین خالص. یعنی یہ پہلے بتا دیا گیا, دیکھو عبادت کرنا اللہ کی خالص ہو کے, خالص عبادت اللہ کو چاہیے اور اللہ ڈیزرو کرتا ہے کہ اس کے لیے دین کو خالص کیا جائے. اس لیے کیونکہ اللہ نے بھی تمہیں سب خالص چیزیں ہی دی ہیں. اللہ تعالیٰ کو تم ملاوٹیں کر کے نہ دو, آدھی اطاعت اللہ کی آدھی کسی اور کی, آدھی گھر والوں کی آدھی شوہر کی اور باقی اللہ کی. ہاں یہ نہیں, آدھی اپنے رسم و رواج کی, اپنے طریقوں کی, اپنے بچوں کی اطاعت اور آدھی اللہ کی. نہیں, اطاعت ہوگی تو اللہ کی کلی ہوگی, باقیوں کی اطاعت کریں گے آپ. مثلا ماں باپ کی اطاعت ہے, یا آپ شوہر کی اطاعت کر رہی ہیں, یا آپ اپنے ملک کے قانون کی اطاعت کر رہی ہیں, مگر وہ اللہ کی اطاعت کے انڈر ہوگی, اللہ کی اطاعت سے اوپر نہیں چلی جائے گی. کہ آؤ دیکھو کچھ لوگ پوچھتے کیا کرے, شوہر نے یہ کہا ہے تو آپ شوہر کی نہیں ماننی, کیا اللہ کا حکم ہے کہ شوہر کی مانو. بھائی اللہ تعالیٰ نے یہ نہیں فرمایا کہ جہاں پہ میری بات سے شوہر کی بات ٹکرائے تو وہاں پہ شوہر کی مان لینا اور میری بات کو چھوڑ دینا. یہ کہاں پہ لکھا ہے؟ شوہر کی اطاعت ہوگی لیکن وہ بھی اللہ کی اطاعت کے انڈر ہوگی, نیچے ہوگی. کس کا حق بڑا ہے, شوہر کا کہ اللہ کا؟ اتنی سمپل بات نہیں ہمیں سمجھ آتی. اس میں ہم اتنی فرما بردار بیویاں بن جاتے ہیں, یہ اتنی ہم نیک اولاد بن جاتے ہیں. ماں باپ نے بس کہہ دیا, وہ ماں باپ کو یہ تھوڑی کہا کہ ماں باپ کا حق اللہ کے حق سے بھی اوپر چلا گیا. کسی کی بھی اطاعت, یاد رہے سمپل بات ہے, اس میں کوئی مسئلہ کیا ہے؟ کس کا حق ہے اللہ سے اوپر؟ پہلے تو آپ یہ ڈیسائیڈ کر لینا کس کا حق ہے آپ کے اوپر, اللہ سے بھی اوپر کس کا حق ہے, یا اللہ کے برابر کس کا حق ہے؟ کسی کا بھی نہیں ہے. تو پھر ان کی اطاعت کیسے ہو سکتی؟ اللہ کے ساتھ نہ وہ برابری کر سکتے, اللہ سے اوپر جانے کا تو سوال ہی کیسے ہو سکتا. ایک حکم اللہ نے دے دیا, وہ اسے اپوزٹ حکم دے رہے, کس کی مانو اور کس کی نہ مانو, یہ کنفیوژن آئی کیسے میرے ذہن میں؟ ماننی ہے تو بس اللہ کی ماننی ہے, باقی سب تم لوگ جو کہو گے اللہ کے حکموں کے دائرے کے اندر, اللہ کی فرما برداری کے دائرے کے اندر, اس سرکل کے اندر اندر بات ہوگی تو ٹھیک ہے, ورنہ تم کوئی بھی ہو. لوگ کہتے ہیں اچھا اس کی نہیں آپ نے سنی, وہ تو آپ کی بیسٹ فرینڈ ہے, ہاں اس کے ساتھ آپ نے ایسے کر دیا, وہ تو آپ کی اتنی پیاری ہے. او کوئی بھی ہو, دنیا کا کوئی انسان یہ حق نہیں رکھتا کہ ہم اس کی مانیں اللہ کے قانون کو توڑ کے, اللہ کے حکم کو توڑ کے. یہ ایک فیصلہ کرنا کتنا مشکل ہے جس میں ہم اتنے کنفیوز اور پریشان ہو جاتے ہیں. ایک دفعہ ہم نے ٹھان لی نا اگر کہ بس اللہ کا حکم نہیں توڑنا, جائیں جہاں مرضی جو ناراض ہوتا ہے ہوتا پھرے, تو پھر آسان ہو جائے گی, مشکل ہی آسان ہو جائے گی. لیکن اگر ہم نے ہر وقت کنفیوز ہوتے رہنا کس کی مانو تو کس کی نہ مانو, اس کی مانو کہ اس کی مانو, یہ کیا بات ہے؟ ہمیں یہی ڈیسائیڈ نہیں ہو پا رہا ابھی تک. پہلے تو یہ ڈیسائیڈ کر لینا آپ کا مالک کون ہے, آپ کا خالق کون ہے, آپ کا رازق کون ہے, آپ کا کس کی طرف آپ کو واپس جانا ہے. بہت آسان ہو جائے گا پھر فیصلہ کرنا. اللہ ڈیزرو کرتا ہے کہ اس کے لیے خالص رکھا جائے عبادت کو, اور یہ سارے عبادت کے کاموں کے اندر بھی سجدہ بھی ہے, نظر و نیاز بھی ہے, دعائیں بھی ہیں, رکوع بھی ہے, تسبیح بھی ہے, اور بھی جتنی نیکی کے کام ہیں سب اس میں آ گئے, صرف اللہ کے لیے ہوں وہ. یہ بھی نہ کہو یہ اللہ کے لیے تو یہ رشتہ داروں کے لیے, یہ تو میں ان کے لیے کر رہی ہوں, نہیں اللہ کے لیے کر رہی ہوں. بس اپنے آپ کو بار 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 اس پہ لے کر آئیں. اخلاص عطا فرمائے اللہ, اس امتحان میں کہیں ہم فیل نہ ہو جائیں. اللہ تعالیٰ ہماری حفاظت کرے اس میں. والذین اتخذوا, اور وہ لوگ جنہوں نے بنا لیے, من دونی ہی اولیاء, اس کے سوا اولیاء, اس کے سوا سرپرست. اولیاء کی کئی قسمیں ہو سکتی ہیں, مثلا کسی کو بھی انسان اپنا یعنی یہ سمجھ سکتا ہے کہ یہ میرا سرپرست ہے. یہ اس زمانے میں جب یہ آیات اتر رہی تھی تو اس وقت وہ بتوں کو سمجھتے تھے کہ یہ ہیں اولیاء اللہ کے سوا. تو اب ان سے جب پوچھا جائے بھائی آپ کیوں ان کی عبادت کرتے ہیں, تو وہ آگے سے کیا جواب دیتے تھے؟ وہ کہتے تھے, اب یہاں پہ لکھ لیں بے شک بریکٹ میں, وہ کہتے تھے ما نعبدہم الا لیقربونا الی اللہ زلفا, ہم ان کی تو نہیں عبادت کرتے مگر ہم تو اس لیے کرتے ہیں ان کے آگے جھکتے ہیں, ان کے آگے نظر و نیاز کرتے ہیں, ان کو ان کا تقرب اس لیے چاہتے ہیں, ان کو خوش کرنا اس لیے چاہتے ہیں کہ یہ ہمیں قریب کریں گے اللہ کے, قریب کرنا. क्या मतलब हम कोई बुराई काम थोड़ी कर रहे हैं, हम तो अल्लाह से ही करीब होना चाहते हैं, लेकिन देखिए हम इतने गुनाहगार हैं, हम कहां अल्लाह के करीब हो सकते हैं हमारे जैसे लोग, तो क्यों ना ये अल्लाह के प्यारे हैं। अब वो बुत भी, वो पागल थोड़ी थे, उन्होंने बुत भी वो जो बनाए हुए थे वो भी उन्होंने कहते थे ये भी अल्लाह के कोई बड़े प्यारे ही हैं, हम तो इनसे करीब इसलिए हो रहे हैं कि ये हमें अल्लाह के करीब कर दें। भाई ये जब अल्लाह को कहेंगे कि अल्लाह इन लोगों को छोड़ दे, ये हमारी सिफारिश करेंगे, अल्लाह हमें छोड़ देगा क़यामत के दिन भी, और अल्लाह का कुर्ब हमें इस दुनिया में खुद तो नहीं मिल सकता भाई, तो ये इनके जरिए ही मिलेगा फिर। यानी समझ लें जैसे कहते ना कि ये हमारा वास्ता है बनते, हम तो इस मकसद से कर रहे हैं, हम इनको थोड़ी पूछते, हम इनको वास्ता समझते हैं अल्लाह तक पहुंचने का, ये बड़े पहुंचे हुए हैं, ये हमें अल्लाह तक पहुंचाएंगे। आपको बातें कुछ मिलती जुलती लग रही हैं। अच्छा फिर हमारी दुआएं कहाँ सुनी जाती हैं, हमारी हम इतने गुनाहगार हैं। एक तो ये पता नहीं ये गलत फहमी हमें कब से हो गई है कि अल्लाह सिर्फ नेकों की सुनता है गुनाहगारों की नहीं सुनता, ऐसी गलत फहमी को निकाल दें। हाँ ठीक है जो नेक लोग होते हैं अल्लाह उनकी बहुत सुनता है, अल्लाह के प्यारे, लेकिन ऐसा नहीं है कि अल्लाह गुनाहगार की नहीं सुनता। अल्लाह ने तो शैतान की भी दुआ कबूल कर ली, हमने पिछले सबक में क्या पढ़ा है, उसने भी कहा अल्लाह मुझे क्यामत तक के लिए मोहलत दे, अल्लाह ने कबूल की ना, तो उस शैतान से बढ़ के भी कोई गुनाहगार हो सकता है। अल्लाह सब की सुनता है, तो रब तो सबका ही है ना, वो चाहे शैतान हो चाहे गुनाहगार हो चाहे सबका रब अल्लाह है, सबकी सुनता है वो। तो अब ये जो शैतान डाल देते ना, हाय तेरी कहां सुनेगा अल्लाह, तुम इतने गुनाहगार, तो हम कहते हैं हाँ वाकई हाय हमारे जैसे नापाक हमारे। अब अल्लाह तो नेकों की सुनता है, जाओ फलाने कब्र पे जाके वहां पे मांगो, उनको कहो हमारी आपके आगे, आपकी अल्लाह के आगे। हमने कब कहा है कि हम अल्लाह से नहीं मांगते, अल्लाह से ही, मगर इनको तो हम वास्ता बना रहे हैं ना, क्योंकि हम इनको कहेंगे तो ये अल्लाह को कहेंगे। यही बात तो वो करते थे, आप मुझे बताएं कि उनकी इस बात को तो शेर कहा गया और हमारी ये बातें सब जायज हैं। अब आप देखें यहां पे, उन्होंने कोई यानी गुनाह की बात नहीं वो कह रहे, वो अल्लाह का कुर्ब चाह रहे हैं, अल्लाह का ही कुर्ब चाह रहे हैं। वो लिखिए करीबूना इलल्लाह, अल्लाह को जानते थे पहचानते थे मानते थे, ये हमें अल्लाह के करीब करेंगे। समझ आ गई बात, ये शिर्क था उनका, यहीं से शिर्क शुरू होता है, कब्र परस्ती शुरू होती है, ये हमें पहुंचाएंगे आगे। और अल्लाह ताला फरमाता है हुआ मा कुम अहीना मा कुंतुम, तुम जहां कहीं भी हो वो तुम्हारे साथ है, जहां कहीं भी हो तुम्हारे साथ है। उदउनी अस्तजिब लकुम, मुझे पुकारो मैं तुम्हारी पुकार का जवाब देता हूं। वो खुद फरमाता है कुरान में, वो कोई कहता है हमें कि वास्ते लेकर आओ मेरे तक पहुंचने के लिए, किसी को बीच में डालोगे तो मैं मानूंगा, किसी से कहलवाओगे तो मैं मानूंगा, कहां कहा गया ये। इन अल्लाह यहकुम बैनहुम फीमा हुम फीहि यख्तलिफून, बेशक अल्लाह फैसला करेगा उनके दरमियान यानी कब, कयामत के दिन, इस बारे में जो ये इख्तलाफ करते हैं, यानी ये जो ये समझ रहे हैं ना कि हम इनको डालेंगे तो फिर कुछ हमारा काम बनेगा वरना हमारा काम नहीं बनना, ये वास्ता बनेंगे, ये बनेंगे। असल में होता ये है जब इंसान ना अल्लाह से दुआ करता है, अब क्या होता है उसमें भी सब्र चाहिए होता है, ऐसा नहीं होता इधर हम दुआ करें तो उधर फौरन ही हमारी डिमांड हमने रखी है तो हमने कोई ऑर्डर प्लेस किया तो फौरन जी पूरा हो जाए, वो ऐसा नहीं होता, सब्र करना पड़ता है, जल्दबाजी से काम नहीं लेना होता, लेकिन हम जल्दबाज हैं, हम चाहते हैं फौरन हो जाए, तो अब हमने 4 दिन 6 दिन महीना दुआ की उसके बाद हम चल पड़े कि चलो जी फलाने के पास चलते हैं, हमारी तो सुनी नहीं जा रही, वहां से जरा जल्दी काम हो जाएगा, ये हम करते हैं। तो ये सब पता चल जाना है इस बात का, क्योंकि दुनिया में तो कोई मानने को तैयार नहीं है, वहां पे ये सब इख्तलाफात के फैसले होने हैं। इन अल्लाह ला यहदी मन हुआ कादिबुन कफ्फार, अल्लाह ताला हिदायत नहीं देता जो कोई झूठा होता और जो नाशुकरा होता है, यानी हिदायत वही पाता है जिसके जब हक सामने आ जाए तो मान ले, ऐसा नहीं कि जो झूठ बोलता है बहुत ज्यादा और जो बहुत ज्यादा नाशुकरी करता है अल्लाह की, जो झूठा और ना, इससे पता चलता है कि झूठे इंसान के लिए कुछ ऐसी खसलतें होती हैं ना जो इंसान को हक से दूर कर देती है, और झूठ इनमें एक है। جھوٹے انسان کو ہدایت نہیں ملتی پھر. اور دوسرا جو سخت ناشکر ہے, اللہ کی نعمتوں کی ناقدری کرتا ہے, ان کو ہی نظر انداز کرتا ہے, ان کو ہی نہیں مانتا, وہ بھی نہیں کبھی ہدایت پا سکتا. اب ایک اور قسم کے شرک کا رد کیا جاتا ہے. یہ شرک پہلے, پہلا شرک آ گیا یہ پچھلی آیت میں, آیت 3 میں, کہ کچھ بتوں کو یا نیک لوگوں کو یا جن کو بھی اولیاء بنایا اور انہوں نے کہا کہ ہم تو یہ چاہتے ہیں. دوسرا ایک اور قسم کا شرک ہے جہاں پہ اللہ کے ساتھ اولاد ٹھہرا دینا, یہ عقیدہ رکھنا کہ اس کی کوئی اولاد ہے, اس کا رد یہاں پہ کیا جا رہا ہے آیت 4 میں, لو اراد اللہ ان یتخذ ولدا, اگر ارادہ کرتا اللہ کہ وہ بنا لے بیٹا یا اولاد, لاصطفى مما يخلق ما يشاء, تو چن لیتا وہ کسی کو بھی جس کو بھی اس نے پیدا کیا, اس میں سے جس کو چاہتا چن لیتا. یعنی اس کو تو ضرورت ہی نہیں اولاد کی. اگر ضرورت ہوتی, اگر ضرورت ہوتی اس کو, اگر وہ چاہتا اولاد بنانا, تو وہ جس کو چاہتا بنا لیتا. اب دیکھیں اس میں نا اولاد بنانے میں بھی دو نظریات, ایک تو وہ لوگ تھے جب میں نے آپ کو بتایا کہ مشرکین مکہ میں تھے, کہ سارے نہیں ایسے کہتے تھے مگر کچھ ایسے بھی لوگ تھے جو کہتے تھے کہ ملائکہ اللہ کی بیٹیاں ہیں, اور وہ پہلے ہم نے اس چیز کا رد پڑھ لیا کہ انہوں نے جنوں کے ساتھ اللہ کی نعوذ باللہ رشتہ داری بنا دی اور پھر کہا کہ یہ بیٹیاں ان سے پیدا ہوئی ہیں اور ایسی باتیں, خرافات باتیں کریں. تو انہوں نے تو ایک بالکل نسبی اولاد بنا دی نا, کہ نعوذ باللہ استغفر اللہ, اللہ سے پیدا ہوئے ہیں ملائکہ. دوسرا ایک اور عقیدہ ہے جو اکثریت آج کی جو عیسائی لوگ ہیں ان کا بھی یہی عقیدہ ہے کہ نہیں, اللہ سے پیدا تو نہیں ہوا لیکن اللہ نے کسی کو اولاد بنا لیا, اڈاپٹ کر لیا. میری ایک فرسٹ ہینڈ بات ہوئی کسی سے, تو انہوں نے کہا, میں نے کہا دیکھو کہ کوئی کسی کو اولاد ہوتا ہے نا تو وہ بھی وہی چیز ہوتا ہے. اللہ تعالی خدا ہے, اس نے انسانوں میں سے ایک انسان کو کیوں اپنا بیٹا بنانا ہوگا؟ خود سوچو, کوئی مطلب مثلاً انسان ہے, تو انسان اگر اڈاپٹ بھی کرتا ہے تو انسان کو ہی کرتا ہے, کسی چونٹی کو تو نہیں جا کے اپنی بیٹی بنا کے بٹھا لیتا. اسی طرح اللہ تعالیٰ ہے تو وہ کیوں انسان کو اولاد بنائے گا؟ تو انہوں نے کہا نہیں نہیں نہیں, ہم یہ تھوڑی کہہ رہے ہیں کہ وہ اس کی نسبی اولاد ہے, اس سے پیدا ہوا ہے. ہم تو یہ کہہ رہے ہیں کہ اس نے پسند کیا اس کو, تو اتنا پسند کر لیا کہ اس کو بیٹا ہی بنا لیا, جیسے ہم کسی کو پسند کریں تو اڈاپٹ کیا ہوا, اس سے پیدا نہیں ہوا. ہم یہ تھوڑی کہہ رہے ہیں, پیدا ہوا ہے اس سے. یعنی انہوں نے یہ عقیدہ بنایا ہوا ہے کہ اللہ تعالیٰ نے اولاد کا درجہ دے دیا ہے عیسیٰ علیہ السلام کو, یعنی اولاد والے اختیارات دے دیے. تو اللہ تعالیٰ نے فرمایا, اللہ نے کسی کو اولاد بنانا ہوتا تو وہ جس کو مرضی بنا لیتا, تو تمہارے بتانے کے اوپر اس نے بنانا تھا کہ اللہ نے فلانے کو بنایا, تم نے چوز کرنا تھا اللہ کے لیے. اللہ نے بنانا اگر ہوتا, اس کا مطلب اللہ کو ضرورت نہیں ہے, اس کو نہیں چاہیے, کیونکہ سبحانہ وہ پاک ہے. پاک کس سے ہے؟ ان ضرورتوں سے, ان کمیوں سے اور ان کمزوریوں سے جو انسان میں ہوتی ہیں, جس کی وجہ سے انسان کو اولاد چاہیے ہوتی ہے. اللہ تعالیٰ ان کمزوریوں سے پاک ہے. مثلا انسان کی کیا کمزوریاں ہیں جس کی وجہ سے اس کو اولاد چاہیے ہوتی ہے؟ انسان کے اوپر بڑھاپا آتا ہے, اس کو اولاد چاہیے کہ وہ بڑھاپے میں ماں باپ کی خدمت کرے, ان کا کوئی سہارا بنے. اچھا, انسان کے اوپر موت آتی ہے تو انسان چاہتا ہے کہ میری اولاد ہو تاکہ میری آگے نسل چلتی رہے, کوئی میری سنبھالے آگے, میری مطلب میری جائیدادوں کو بھی سنبھالے, میرے کاموں کو سنبھالے, میرا نام کو سنبھالے آگے, میرا نام چلتا رہے, اور اس کے ذریعے سے سمجھ لو کہ میں آگے زندہ رہوں گا. ایک ماں باپ کا یہ ہوتا ہے کہ سمجھ لیں ہم اپنی اولاد میں زندہ ہیں. اللہ تعالیٰ اس سے بھی پاک ہے, اس کو کوئی موت نہیں ہے. اچھا, پھر اس طرح انسان ہوتا ہے کہ ہمارے ہم کمزور ہوتے ہیں, ہم دن بدن کمزور ہوتے جاتے ہیں, تو چلو ہماری اولاد ہے, یہ ہمارا بازو بنے گی. اللہ تعالیٰ کمزوری سے بھی پاک ہے, تو پھر اس کو کیا ضرورت ہے کہ کوئی بیٹا بنائے؟ وہ اس کو نہ اپنی بادشاہت آگے چلانے کے لیے کوئی چاہیے, نہ اس کو اپنا نام آگے چلانے کے لیے کوئی چاہیے, نہ اس کو کوئی کمزوری لاحق ہے. پھر تم کس طرح اس کا بیٹا بناتے ہو؟ اور ایون قرآن میں یہ آ گیا کہ اللہ تعالیٰ نے فرمایا کہ آپ کہہ دے اے نبی کہ اگر رحمان کی اولاد ہوتی تو میں سب سے پہلے اس کی عبادت کرنے والا بنتا. یعنی نبی صلی اللہ علیہ وسلم, آپ بتا دیں لوگوں کو. دیکھیں پھر کسی کی اولاد ہو مثلا, تو وہ تو چاہے گا نا میں اپنی اولاد کو آگے آگے کروں. انسان کو اپنے سے بھی زیادہ اپنی اولاد پسند ہوتی ہے, तो अगर अल्लाह की कोई औलाद होती तो क्या अपनी औलाद को पीछे करके, नाउजुबिल एक वैसे बात बता रही, तो क्या औलाद को पीछे करके कतर नहीं, मेरी औलाद को ना समझो, मेरी औलाद ही ना समझो इसको, ऐसे कैसे हो सकता है। जब किसी की औलाद होती है तो वो अपनी औलाद को इतना मानता है, उसको नाम आगे करता है, उसको अपने से भी आगे करता है। अल्लाह की कोई औलाद नहीं, इसीलिए फरमाया अगर रहमान की औलाद होती तो मैं सबसे पहले उसको मानता, अगर मैं नहीं मानना इसका मतलब उसकी कोई औलाद नहीं है। वल्लाहुल वाहिदुल कहार, वो अल्लाह एक है, अल कहार जबरदस्त है सब पे, यानी इसका उसका कंट्रोल है, अल कहार है सब पे उसका कंट्रोल है, उस पे किसी का कंट्रोल नहीं है। और उसका कंट्रोल कैसा है, खलक السماوات والارض بالحق, उसने पैदा किया आसमानों को और जमीन को हक के साथ। फिर यहां पे हक का माना क्या आ गया, बा मकसद पैदा किया, यानी एक और सिर्फ अल्लाह ने ही पैदा किया, किसी और ने नहीं किया और खेल तमाशे के लिए नहीं बनाया है। तो उसका कंट्रोल है आसमानों पे, जमीन पे, अल्लाह की तो शान ये है, इतने बड़े बड़े आसमानों और जमीन को बनाने वाला और चलाने वाला। तुम ये नहीं देखते कि इसमें तौहीद की निशानी है, युकव्विरु लैला अलन नहारी व युकव्विरु नहारा अलन लैल, देखो वो कैसे ढांपता है रात को दिन पे और दिन को रात पे। अच्छा मैंने आप खौर लफ्ज बताया ना आपको कि किसी चीज को लपेटना, जैसे पगड़ी लपेटी जाती। अब इस बात को अगर आप यहां मतलब पढ़ने से हो सकता है इतनी नहीं समझ आए, ये मैं आपको कहूंगी कि जब आप ट्रेवल करते हैं तो आप जहाज में देखते हैं वो स्क्रीन के ऊपर सबसे ज्यादा अट्रैक्टिव चीज सारा टाइम यही होती है मेरे लिए, कि वो दिखाते हैं स्क्रीन के ऊपर कि हमारा जहाज इस वक्त यहाँ है, और साथ सूरज भी दिखाते हैं, और सूरज चलता जाता है ऐसे 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 आगे जा रहा है और पीछे पीछे अंधेरा होता जा रहा है, जिधर जिधर आगे जाता जा रहा है उधर लाइट होती जा रही। अच्छा उससे आपको ये बात बड़ी अच्छी तरह समझ आएगी, ऐसे नहीं लगता जैसे कोई लपेट रहा है रात को दिन के ऊपर लेकर आ रहा है और फिर दिन को रात के ऊपर लेकर आ रहा है, पीछे रात होती जा रही है, ऐसे जैसे लपेटा जा रहा है, ऐसे गोल दायरा, मैंने आपको बताया ना गोल घुमाना पगड़ी को, आप उसको देखें और वो जो सूरज ऐसे जा रहा है रात से दिन और दिन के ऊपर रात आ रही है छा रही है, तो जहां पे अंधेरा था वहां पे ऐसे लगता है कि लाइट आती जा रही है और आहिस्ता 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 आगे बढ़ती जा रही है, और जैसे पूरी लिपट गई है, जहां पे लाइट थी वहां पे अंधेरा छाता जा रहा है, और पहले कम था फिर उसके बाद बिल्कुल डार्कनेस, पीछे डार्कनेस होती जा रही है और आगे आगे लाइट जा रही है, जैसे घूम रहा है दिन और रात एक दूसरे पे लिपटाए जा रहे हैं। सुभान अल्लाह, तो ये दिन और रात हम रोज देखते हैं, ये हमें एक और बात भी बताते हैं, रात क्या चीज है। रात का टाइम अगर आप देखें तो सकूत का टाइम है, हर चीज की खामोशी, लाइफ सारी जैसे सो जाती है, बिल्कुल साइलेंस और बिल्कुल एक रुक जाना हर चीज का, हर हलचल जो होती है वो रुक जाती है, राइट, ऐसे डिफाइन कर सकते हैं आप रात। अच्छा फिर दिन को कैसे आप डिफाइन करते हैं, हलचल, तेजी, हरकत, शोर, हंगामा, भाग दौड़, राइट, ये दोनों चीजें क्या दिखा रही हैं, एक है मौत और एक है जिंदगी, राइट। अच्छा अब जिंदगी के बाद मौत है और मौत के बाद अगला दिन है, दोबारा जिंदगी है, यानी दिन और रात हमें ये भी सिखा रहे हैं कि देखो ये ना समझना कि ये दिन हमेशा रहेगा, इसके बाद रात आएगी, जो रात मैंने आपको जैसे बताया क्या है, मौत, खामोशी, सब हरकत बंद हो गई, वो जो अभी भाग दौड़ रहे थे कैसे पड़े हुए हैं, सो रहे हैं बिल्कुल। अच्छा और वो रात भी हमेशा नहीं रहेगी, उसके बाद दिन निकल आएगा, मौत के बाद दोबारा जी उठना है, जो अल्लाह रात के बाद दिन निकाल सकता है वही मौत के बाद जिंदगी देने वाला है। ये सोचने की बात है ना, इंसान इस पे अगर गौर करे तो देखें ये चीज एवरी डे हमें रिमाइंड कराती है कि देखो रात के बाद दिन निकल रहा है ना, इसी तरह मुझे भी मरने के बाद दोबारा जिंदा होना है, ये जो दिन चल रहा है इसकी भी शाम हो जानी है और इसकी भी रात हो जानी है, ये दिन हमेशा नहीं रहना, ये मेरी जिंदगी है ना ये हमेशा नहीं रहनी, इसकी भी रात आने वाली है। अब सोचने की बात ये है कि मैं दिन के किस हिस्से में हूं। क्या मेरा पहला पहर चल रहा है, मेरा मिड डे चल रहा है, यहां मेरा दिन का पिछला पहर शुरू हो चुका है। जो भी जिस स्टेप पे भी मैं हूं, जिस फेज में भी मैं हूं, जिस स्टेज पे भी मैं हूं, अल्टीमेटली चाहे पहला पहर ही चल रहा हो, चाहे अभी मेरी सुबह ही चल रही है, चाहे मेरा अभी मिड डे ही चल रहा है, अल्टीमेटली रात तो आनी ही है। किसी की 2 घंटे बाद आ जाएगी, किसी की 4 बाद आ जाएगी, किसी की 6 के बाद आ जाएगी, इसके बाद है ही रात और कुछ नहीं है। कौन सा दिन ऐसा है जिसके बाद रात ना आए, पता है? कोई दिन ऐसा आता है जिसके बाद रात ना आए? हर दिन के बाद रात आती है। हर दिन मुझे मैसेज दे रहा है कि तेरी रात आने वाली है, होश कर ले, काम कर ले जो करना है, रात आने वाली है। किसी का दिन इतना छोटा होता है जितना सर्दियों के दिन है, किसी का दिन लंबा होता है जैसे गर्मियों के दिन है, लेकिन दोनों में रात जरूर आती है। और उस रात के बाद दिन आना है, इसकी फिक्र करो। वसखर अश्शम्स वल कमर, और उसने मुसखर कर रखा है सूरज को और चांद को। यानी मुसखर करने का मतलब पहले भी बताया था आपको, तुम्हारी खिदमत में लगा रखा है उसने। कैसे कैसे खिदमत कर रहे हैं, सूरज की रोशनी से, उसकी हीट से हम क्या क्या फायदे उठाते हैं। इतने फवायद हैं कि यानी अगर मैं ये कहूं कि अगर सूरज ही ना होता तो लाइफ पॉसिबल ना होती, राइट? तो आप इससे अंदाजा लगा लें कितने फायदे हैं। हमारी लाइफ ही इस वजह से है कि अल्लाह ताला ने सूरज को हमारी खिदमत में लगाया है, और चांद भी तुम्हारी खिदमत में लगा हुआ है, इसके भी कितने फवायद हैं। सबको पता है कि चांद की रोशनी से क्या क्या फल भी पकते हैं, उनमें खुशबुएं पैदा होती हैं, मद्दोजजर होता है समुद्रों में, कितना कुछ है इसके भी फवायद। कुल्लू यजरी लिया जले मुसम्मा, याद रखना ये सब चल रहे हैं लेकिन हमेशा के लिए नहीं, सब जारी हैं, सब घूम रहे हैं, घूम रहे हैं, घूम रहे हैं, काम कर रहे हैं, काम में लगे हुए हैं, मुसलसल काम कर रहे हैं। लेकिन ये ना समझना कि ऐसा ही चलता रहेगा, हमेशा ऐसा ही होगा, इसी तरह सूरज निकलेगा, इसी तरह चांद निकलेगा, इसी तरह दिन और रात आते रहेंगे, नहीं। ली अजल मुसम्मा, एक मुकर्रर मुद्दत के लिए है जहां पे स्टॉप लग जाएगा सबको, सब खत्म हो जाएगा, ये हमेशा के लिए नहीं है। वो मुकर्रर वक्त कौन सा है? कयामत का। सारा निजाम जब दरहम बरहम हो जाएगा और अल्लाह ताला इस जमीन की जगह दूसरी जमीन तब्दील कर देगा, इन आसमानों की जगह दूसरे आसमान आ जाएंगे, सब ये नहीं होगा, ये सब तो तबाह हो जाएगा। अल्लाह सुन लो, जान लो, खबरदार हो जाओ। हुवल अजीज अल गफ्फार, वो अल अजीज अल गफ्फार है। अब अल अजीज और अल गफ्फार का मैंने आपको जो माना बताया, उसके अल अजीज का माना जैसे हर चीज पर गालिब, हर चीज पर कादिर है, कोई उसकी नाफरमानी कर नहीं सकता, और किसी को सजा देना चाहे सजा दे, जिसको जजा देना चाहे जजा दे, ठीक है। और गफ्फार का माना जैसे आपको पता है, ढांपने वाला, यानी वो अपने बंदों के गुनाहों को, उनकी बुराइयों को छुपा लेता है और आखरत में उनकी खताओं को बख्श देगा, हालांकि वो अल अजीज है, वो चाहे पकड़ ले, उसको कोई रोक नहीं सकता। इसके बावजूद बंदा जब अपने गुनाहों का पटारा लेकर अल्लाह के सामने खड़ा हो जाता है और उससे माफी मांगता है, तो वो फिर गफ्फार भी है। ये दो समझ लें, यानी थोड़ी सी मुतजाद नहीं जैसे होती सिफात है, मुतजाद सिफात है कि यानी जिसके पास इतनी अल्टीमेट पावर हो, वो तो किसी को देखता है तो वो कहता है कि तुम्हें मैं अभी पकड़ता हूं, मैंने इतनी दफा वार्निंग दिया, तुम नहीं मेरी बात सुनते, मैं अभी पकड़ता हूं तुम्हें। मगर वो इतना एब्सोल्यूट पावर रखने के बावजूद इंसानों को पकड़ता नहीं है फौरन, वो उनको छूट दिए रखता है, ढील दिए रखता है, और फिर जब वो कहते हैं हमें माफ कर दे, तो वो माफ भी कर देता है। उसका ये माफ करना कितनी बड़ी बात है, इसलिए कि एक कोई किसी को माफ करे जबकि वो उसको सजा नहीं दे सकता, पकड़ नहीं सकता, किसी के साथ कुछ भी कर रहा है और उसको یعنی اب یہ سزا کا مستحق ہے, لیکن اب یہ بندہ سزا نہیں دے سکتا تو وہ کہتا چلو جی معاف کر دو, وہ کہتا معافی معافی ہے, میں نے کیا کہنا جی, یہ کر ہی نہیں سکتا کچھ. لیکن سوچیں وہ جو کون کہنے پہ پکڑ سکتا ہے, اتنا وہ پاورفل ہے, وہ جب صبر کرتا ہے لوگوں کے گناہوں پر, نافرمانیوں پر, اور اس کے بعد ان کو بغیر سزا دیے معاف کر دیتا ہے ان کے معافی مانگنے پہ, یہ کتنی بڑی صفت ہے اللہ تعالی کی. تو یعنی اللہ تعالی دنیا میں بھی ڈھانپتا انسان کو, غفر کا مطلب ہوتا ہے نا ستر کرنا, دنیا میں بھی اللہ تعالیٰ نے ستر کیا ہوا. کیسے کیسے ستر کیا ہوا اللہ تعالیٰ نے دنیا میں, یہ دیکھیں انسان کا جسم ایک ظاہر ہے نا اور ایک باطن ہے, باطن کے اندر ہے خون ہے, آنتے ہیں, مسانے ہیں, اوجڑیاں ہیں, گردے ہیں, ہڈیاں ہیں, کہ کیا کیا اعضاء کی شکلیں ہیں. کبھی وہ کوئی آپریشن کی آپ دیکھیں تصویر تو دیکھا نہیں جاتا, مطلب عجیب کراہت سی آتی ہے. تو انسان کے اندر نا جو بدصورتی ہے, ایسے ہیں, ایسے سی چیزیں ہیں, ایسے سے اندر کی چیزیں ہیں, خون اور وہ چیزیں کہ اگر انسان دیکھ لے تو اس کو شاید وومٹ ہی آ جائے. تو اللہ تعالیٰ نے اس سارے کو کیسے ستر کیا ہوا ہے, کیسے چھپا دیا اور اس کے اوپر خوبصورت جلد چڑھا دی ہے, ساری بدصورتی کو اندر کر دیا ہے اور باہر کتنا اس کو خوبصورت بنا دیا. یہ انسان پر اللہ تعالیٰ کا پہلا ستر ہے. پھر نمبر ٹو, اللہ تعالیٰ کیسے ستر کرتا ہے, انسان کے دماغ میں پتہ نہیں کیا کیا خیالات آتے ہیں سارا دن, کیا کیا باتیں آتی ہیں, کیا کیا وسوسے آتے ہیں, کیا کیا وہ پلاننگیں کرتا ہے, اللہ تعالیٰ ان کو بھی چھپائے رکھتا ہے. وہ ذہن میں ہے نا, اور پتہ نہیں دوسروں کے لیے کتنی باتیں, یہ دیکھو یہ ایسی, اس کے لیے کتنے کینے, اس کے لیے بغض, اللہ نے سارے چھپائے ہوئے. اگر باہر آ جائیں لوگوں کو تو بھاگ ہی جائیں, اگر یہ ہماری باہر چیزیں نظر آنے شروع ہو جائیں, سی تھرو ہو ہماری اسکن اور اندر سے یہ سارا کچھ نظر آ رہا ہے, گند بلا اندر کی چیزیں وہ ساری نظر آنی, کہیں پھیپڑے ہیں, کہیں کلیجے ہیں, کہیں میدے ہیں, وہ ساری ایکسپوزڈ ہیں, انسان کتنا گندا لگے. پھر جب انسان گناہ کرتا ہے اللہ اس کے گناہوں کو بھی چھپا دیتا ہے, یہ بھی ستر ہے اللہ کی طرف سے. اور اللہ تعالیٰ بندوں سے بھی چاہتا ہے تم بھی ایک دوسرے کے عیبوں کو چھپاؤ جیسے میں چھپاتا ہوں. اور قیامت کے دن پھر اللہ تعالیٰ ستر کر دے گا کہ جب بندہ آئے گا قیامت کے دن تو مومن کے ساتھ یہ ہوگا, حدیث میں آتا ہے اللہ تعالیٰ کے وہ نزدیک ہوگا حتیٰ کہ اللہ تعالیٰ اس کو یعنی چھپا لیں گے اور پھر اس سے سوال جواب کریں گے, وہ گناہوں کا اقرار کرتا جائے گا. یہ بخاری میں حدیث ہے کہ اللہ تعالیٰ اپنی حفاظت کا بازو اس پہ رکھے ہوئے ہوں گے, تو وہ اب اللہ تعالیٰ پوچھے گا فلاں گناہ کو تم پہچانتے ہو, فلاں کو پہچانتے ہو, وہ بتاتا رہے گا رب میں پہچانتا ہوں, اللہ مجھے پتا ہے یہ میں نے کیا, یہ میرے سے ہوگا. اب اللہ تعالیٰ نے اپنی حفاظت کا بازو رکھا, اللہ تعالیٰ فرمائے گا میں نے دنیا میں بھی تجھ پہ ستر کیا تھا, ڈھانپا ہوا تھا تجھے, میں آج بھی تجھے بخش دیتا ہوں. پھر اس کی نیکیوں کا صحیفہ لپیٹ دیا جائے گا اس کی, اور اس کو یعنی اللہ تعالیٰ اس کے گناہوں کو ایسے اس دن ڈھانپ دے گا کہ کسی کو پتا بھی نہیں چلے گا کہ اس بندے نے یہ گناہ کیے. وہ ڈر رہا ہوگا کہ پتہ نہیں میرے گناہ اب یہ نہ ہو کہ لوگوں کو بھی پتا چل جائیں, اور اب پتہ نہیں اس گناہوں کی کیا مجھے سزا ملے گی. اللہ تعالیٰ فرمائے گا دوسری حدیث میں مسلم میں جو ہے کہ تیرے ہر گناہ کے بدلے میں ایک نیکی لکھ دی گئی, تیرے ہر گناہ کے بدلے میں ایک نیکی ہے. اس وقت پھر وہ کہے گا اللہ میں نے تو اور بھی بڑے بڑے گناہ کیے ہیں جو یہاں پہ نہیں نظر آ رہے. یہ فرما کے آپ صلی اللہ علیہ وسلم ہنس دیے. دیکھو پھر انسان کتنا وہ ہے کہ پھر اللہ کو خود کہے گا اللہ میں نے تو یہ بھی کیے تھے, یعنی اس کی جگہ بھی نیکیاں لکھ دی ہیں. اللہ تعالیٰ اس قدر غفار ہے. اور اللہ تو وہ ہے خلقکم من نفس واحدۃ, وہ اللہ وہ ہے جس نے تمہیں ایک جان سے پیدا کیا. ایک جان کون سی تھی؟ آدم علیہ السلام. میں نے آپ کو بتایا نا کہ آدم علیہ السلام کی پیدائش سب سے ڈفرینٹ ہوئی, کہ اللہ تعالیٰ نے ان کو اپنے ہاتھ سے بنایا اور اللہ تعالیٰ نے ان کو مٹی سے بنایا اور ان سے تم سب کو پیدا کیا. ثم جعل منہا زوجہا, پھر سے پتہ چلتا ہے, پھر میں نا تراخی زمانہ آتی ہے یعنی تھوڑے ٹائم کے بعد, جیسے پتہ چلا کہ اس کے بعد آدم علیہ السلام یعنی ان کا دل نہیں لگتا تھا, تو پھر اللہ تعالیٰ نے یعنی کچھ وقت گزرنے کے بعد جعل منہا, اس میں سے بنایا زوجہا, اس کے جوڑے کو, یعنی حوا بی بی حوا آدم علیہ السلام سے ہی پیدا ہوئی, بلکہ حدیث میں آتا ہے ان کی پسلی سے پیدا کی گئی. کیا وجہ تھی آدم علیہ السلام میں سے ہی پیدا کرنے کی؟ اللہ تعالیٰ نے جیسے آدم علیہ السلام کو ایک یعنی انڈیویجولی ایک انسان بنایا تھا, اسی طرح اللہ تعالیٰ حضرت حوا کو بھی ایک انڈیویجولی انسان بنا سکتے تھے, ان کی پسلی میں سے لے کے بنانے کی کیا ضرورت تھی؟ اس لیے کیونکہ جب کوئی کسی کا پارٹ ہوگا تو اس سے انسیت ہوگی, اس سے محبت ہوگی, اس سے اٹیچمنٹ ہوتی ہے. ایسے ہوتا ہے نا, انسان سے کی اولاد اس کی پارٹ ہیں تو ان سے کتنی محبت ہوتی ہے. تو اللہ تعالیٰ نے آدم علیہ السلام میں سے ہی حضرت حوا کو پیدا فرمایا تھا, اور پھر اس کے بعد اس وقت جو دنیا کے 5 ارب لوگ جو ہیں وہ سب اس ایک جوڑے سے پیدا ہوئے ہیں, اس ایک جوڑے کی اولاد ہیں. وَأَنزَلَ لَكُم مِّنَ الْأَنْعَامِ ثَمَانِيَةَ أَزْوَاجٍ, اور اس نے نازل کیا تمہارے لیے انعام میں سے, مویشیوں میں سے, ثَمَانِيَةَ أَزْوَاجٍ, 8 جوڑے. سب سے پہلے یہ کہ یہ لفظ جو انزلہ کا آیا یہ کیوں آیا؟ بعض مفسرین نے نمبر 1 اس کی یہ تفسیر کی ہے کہ اس سے مراد تخلیق کرنا ہے, کہ اللہ نے تخلیق کی ہے تمہارے لیے انعام, مویشی جانور. نمبر 2 اس کی یہ تفسیر کی گئی ہے کہ انزلہ سے مراد ہے نازل کرنا, نازل ہونا ہوتا ہے نا اوپر سے نیچے, جیسے اللہ تعالی نے آسمان سے یعنی اوپر سے اتارا تھا آدم علیہ السلام کو, زمین پہ بھیجا تھا, اور بھی کئی چیزیں آدم علیہ السلام کے ساتھ اتاری تھیں, اسی طرح ان مویشیوں کو بھی اللہ تعالیٰ نے وہاں پیدا فرمایا اور زمین پہ اتارا, کیونکہ انزلہ کا لفظ آیا ہے اتارا زمین پر, تو یہ بھی اس کی انٹرپریٹیشن کی گئی ہے, واللہ عالم. لیکن یہاں پہ اب مویشیوں کی بات کیوں کہی گئی انسانوں کی تخلیق کے بعد؟ اس لیے کہ جانور تو بہت سے ہیں دنیا میں, مگر یہ جو جانور ہیں مویشی کی قسم کے, یہ انسان کے لیے بہت فائدے کی ہیں, اور یہاں پہ 8 کی بات کی گئی. وہ 8 کون سے ہیں؟ سورہ انعام میں ان کے نام آ چکے ہیں کہ بھیڑ اور اس کا نر, بکری اور بکرا, اونٹ اور اس اونٹنی, گائے اور جو آکس ہوتا ہے بیل, وہ گائے اور بھینس ایک ہی بات ہو گئی, تو گائے بھینس دونوں اس میں شامل ہیں. تو یہ 4 جو ہیں اور 4 ان کے زوج یعنی ان کے جوڑے, تو یہ کتنے ہو گئے؟ 8. اور 8 ازواج سے مراد قسمیں بھی ہو سکتی ہیں, یعنی یہ 8 قسمیں, یہ 8 جوڑے, یہ یعنی 4 4 ہے نا, تو 4 ان کے جوڑے تو 8 ہو گئے. تو یہ 8 اللہ تعالیٰ نے تمہاری خدمت کے لیے پیدا فرمائے ہیں, اور واقعی اتنی بڑی اس میں زبردست بات ایک لگتی ہے, اللہ تعالیٰ نے انعام جو ہمارے لیے پیدا فرمائے ہیں, اگر یہ اس طرح کے خونخوار ہوتے جیسے کہ یہ شیر چیتا وغیرہ ہیں, تو یہ آپ دیکھتے ہیں بیل ہیں یا گائے ہیں یا اونٹ ہیں, یہ تو بہت بڑے بڑے جانور ہیں, انسانوں سے بہت بڑے ہیں, یہ بھی ایسے ہوتے تو آپ ان کو جتنا مرضی سدھار لیتے, جتنا مرضی ٹرین کر لیتے, کسی دن انہوں نے کھا لینا تھا کسی کو, کسی نے انہوں نے زخمی کر دینا تھا, لیکن آپ نہیں کبھی سنیں گے کہ جی فلاں نے گائے نے نا آج اپنے مالک کو کھا لیا, اس کا بازو کھا لیا, یا اونٹ نے کچھ اس کو ایسے کر دیا, زخمی کر دیا, یا کچھ ایسا کچھ نہیں آپ سنتے. اللہ تعالیٰ نے ان کو ہمارے لیے ٹیم کر دیا, ان کو ایسے پالتو جانور بنا دیا کہ یہ اتنے بڑے جسم رکھنے کے باوجود متی ہوتے ہیں انسان کے, انسان کے آگے جھکے پڑے رہتے ہیں, اس کو دودھ بھی نکالنے دیتے ہیں, اس کو ذبح بھی کرنے دیتے ہیں, اس کو دیکھیں انہیں 8 جانوروں کی ہی آپ قربانی بھی کر سکتے ہیں, ان کے علاوہ بے شمار اور جانور ہیں, حلال جانور کتنے سارے ہیں, اور کسی کی قربانی نہیں ہو سکتی, ان کی ہی ہو سکتی. اللہ تعالیٰ نے یہ بہت فوائد رکھے ہیں ہمارے لیے, یعنی آپ دیکھیں سامان برداری سے لے کر صحراؤں کے اندر ٹریول کرنے سے لے کے پھر کنوؤں سے پانی نکالنا, پھر کھیتیوں میں ہل چلانا, دودھ, کھال, گھڑیاں, گوشت, ان کی چربی, ان کی سب چیزیں یوز ہوتی ہیں, کوئی چیز بھی ان کی زندہ ہے تب بھی فائدہ ہے, ان کو ذبح کر لیں تو تب بھی فائدہ ہے, ان کی قربانی کریں تب بھی ہمیں ہمارے لیے اجر و ثواب کا باعث ہے, یعنی کتنی فوائد ہیں ان کے. تو اللہ تعالیٰ کی یہ قدرت ہے کہ اس نے اتنے بڑے بڑے جانوروں کو ہمارے لیے اتنا سکت دیا کہ وہ چھوٹا سا بچہ بھی ایک پکڑ لے نا اونٹ کی نکیل تو لے کے چل پڑتا ہے, ایک آدمی ایک ڈنڈا پکڑتا ہے اور اتنا گائےوں یا بھینسوں کا ریوڑ ہوتا ہے اور اس کو چلائے لے کے جا رہا ہے, وہ کچھ نہیں کہتی آگے سے. بکریاں ہیں تو بکریاں بھیڑے ہیں ان کو بھی اسی طرح سو سو دو دو سو سو ہے وہ ان کو لے کر جا رہے ہیں, وہ چلتی چلی جاتی ہیں ایک آدمی کے اشارے پہ. تو اللہ تعالیٰ نے یہ اپنی احسانات بتائے کہ دیکھو انسان میں نے تمہارے لیے کتنے تمہارے یعنی زندگی کے لیے سامان مہیا کیے ہیں کہ تمہارے لیے آسانیاں ہوں, تمہارے لیے سہولت ہوں, تمہاری خدمت کے لیے کیا کیا پیدا کر دیا, تمہارے لیے کہیں دن اور رات آ جا رہے ہیں, کہیں تمہارے لیے سورج اور چاند چل رہے ہیں, کہیں تمہارے لیے انعام بنا دیے اللہ تعالیٰ نے اور تمہیں پیدا کیا. تم اپنی تخلیق کو دیکھو, یخلقکم فی بطون امہاتکم, تمہیں پیدا کیا تمہاری ماؤں کے پیٹوں میں سے, خلقم من بعد خلق فی ظلمات ثلاث, تمہیں ایک کے بعد ایک تخلیق میں, ایک کے بعد ایک یعنی تخلیق مطلب کیا ہے یعنی مرحلہ, ایک مرحلہ گزرتا ہے تو دوسرا, دوسرے سے تیسرا سٹیج آتا ہے, یہ سٹیجز کی بات ہو رہی ہے. کبھی انسان ہے تو نطفہ ہے, پھر اس سے کہیں مدغہ علقہ, پھر کتنے سٹیجز ہیں جن سے انسان گزرتا ہے, کئی ہڈیوں کا ڈھانچہ بنتا ہے, پھر اس پر گوشت چڑھتا ہے, پھر اندر روح پڑتی ہے. تو کیا وہ ایک پانی کی بوند تھا, اسے کیا وہ چبائی ہوئی بوٹی کی طرح بن گیا, پھر کس طرح سے لیج کی طرح چپک گیا, تو کتنے مرحلوں سے گزرتا ہے, ایک سٹیج سے دوسرے سٹیج پہ تمہیں اللہ تعالیٰ نے پہنچا. فی ظلمات ثلاث, اندھیروں میں تین, تین اندھیروں میں یہ انسان بنتا ہے. وہ تین اندھیرے کون سے ہیں, ایک یہ ماں کے پیٹ کا اندھیرا, پھر اندر یوٹرس کا اندھیرا, پھر اس کے اندر آپ دیکھتے ہیں وہ جو ایک فلوئڈ ہوتا ہے یا ایک جھلی ہوتی ہے, کیا اس کو کہتے ہیں کہ مینو فلوئڈ ہوتا ہے نا, جو ایک سیکس ہی ہوتی ہے جس کے اندر انسان ہوتا ہے, بچہ ہوتا ہے, اس میں تمہیں رکھا اور وہاں پہ تمہاری تخلیق فرمائی. تین اندھیروں میں, یہ فیکٹری ایسی ہے کہ یہ اندھیرے میں چل رہی ہے, انسان تو اندھیرے میں کوئی کام کر نہیں سکتا, اس کو روشنی چاہیے ہوتی ہے, اور جتنا باریکی کا کام ہوتا ہے اتنی ہمیں لائٹ زیادہ چاہیے ہوتی ہے کہ نہیں لائٹ اور جلاؤ, یہ بہت باریک کام ہے. انسان کے اندر کیا کیا بن رہا ہے, کہیں دل ہے, کہیں پھیپھڑے ہیں, کہیں انگلیاں ہیں, کہیں ناخن ہیں, کہیں آئی لیشز ہیں, کہیں آئی بروز ہیں, اتنے اتنے باریک کام, چھوٹے چھوٹے کام ہو رہے ہیں, اندر بھی بن رہا ہے. آپ گڑیاں یہاں پہ لوگ بناتے تو وہ باہر ہے, ایک باہر ایک جسم بناتے, انسان کے بچے کے اندر صرف باہر نہیں ہے, اندر کتنے سارے سسٹم ہیں جو چل رہے ہیں جب وہ پیدا ہوتا ہے, وہ سب باریکیاں اللہ تعالیٰ بنا رہا ہے, ان اندھیروں کے اندر بنا رہا ہے. ذالکم اللہ ربکم, یہ ہے تمہارا اللہ تمہارا رب جس نے وہاں پہ تمہاری تخلیق فرمائی ان اندھیروں کے اندر, اور پورا کا پورا بنا اندھیرے میں ہی, سبحان اللہ. اور دیکھو کہیں پہ ایسا نہیں ہوا کہ کوئی کان ادھر سے ادھر ٹیڑھا ہو جائے, ایک آنکھ اوپر ہو جائے, ایک نیچے ہو جائے, ایک انگلی ادھر لگ گئی, ایک اس کے ساتھ دوسری طرف اٹیچ ہو گئی, نہیں, پانچ کی جگہ چھ لگ گئی, انگوٹھا انگلیوں کی جگہ پہ آ گیا. انسان سوچے, اور اندر کی چیزیں وہ تو ابھی ہمیں پتہ ہی نہیں نا, جو اندر ہمارے ہوتا ہے ایک برین جو ہے, 5 لاکھ کلومیٹر کا تار ہے اس کے اندر جو سر کے اندر گھوم رہا ہوتا ہے, 5 لاکھ کلومیٹر کا, نیورو سرجن بھی نہیں سمجھ سکتے کہ دیکھو یہ کہ کیسی اللہ تعالیٰ کی تخلیق ہے, اتنا بڑا ایک یعنی جال اللہ تعالیٰ نے بچھایا ہوا ہے تاروں کا, اندر یہ تاریں چل رہی ہیں انسان کے دماغ میں. دیکھیں پھر دیکھو کیسے ہتیلی کے اندر بال نہیں ہے, باہر بال ہے, انگوٹھا ایک سائیڈ پہ لگا ہوا ہے اللہ تعالیٰ, اسی لیے فرماتے کیفا تکفرون باللہ وکنتم امواتا فاحیاکم, تم کس طرح اللہ کا انکار کر سکتے ہو, تم تو کچھ بھی نہیں تھے, اللہ نے تمہیں پیدا کیا, مردہ تھے. اگر ہم کبھی سوچیں کہ اگر میں مثلا انسان نہ ہوتی تو کیا ہوتی, کبھی سوچتے ہیں آپ یہ بات, بڑی تب خیال آتا ہے کہ انسان نہ ہوتے تو کیا ہوتے, اس کا مطلب کہیں مٹی کے ذرے ہوتے جو کہیں پڑے ہوتے, نہ کوئی شعور نہ کوئی کچھ, بس ذرے ہیں مٹی کے. یہ اللہ تعالیٰ نے کیا بنا دیا, دیکھیں اوپر سے نیچے تک, سر سے پیر تک, جائزہ لیں اللہ تعالیٰ نے کیا کیا چیزیں رکھ دی, ऐसी चीज बना दी जो बोलती भी है, सुनती भी है, देखती भी है, सोचती भी है, समझती भी है, अच्छा बुरा भी जानती है, सब कुछ इस इतने से वजूद के अंदर सब कुछ रख दिया। क्या चांद तक पहुंच गया इंसान और कहां कहां क्या क्या बातें करने लगा, वो इतने से वजूद में सब सिस्टम बना दिए, कहीं होंठ बनाए, कहीं खाल बनाए, कहीं बाल बनाए, क्या क्या नहीं दिया अल्लाह ने एक जिस्म के अंदर, और क्या क्या सिस्टम्स नहीं चल रहे हमारे अंदर। इन सब के अंदर अगर हम सोचें कि हमारा कितना पोर्शन है जो हमने बनाया या जिसमें हमारा कोई अमल दखल हो, वल्लदी युसव्विरुकुम फिल अरहामी कैफा यशा, जैसा उसने चाहा रहमों के अंदर इंसान को पैदा फरमा दिया। हाँ, क्या है इसके अंदर मेरा दखल, क्या है मेरा अमल, कुछ भी नहीं, कुछ भी नहीं। इसीलिए तो अल्लाह ताला तकाजा फरमाते हैं कि तुम मेरी इबादत करो, मैं हूं तुम्हारा रब, तुम्हारा अल्लाह जिसने तुम्हें पैदा किया। बात चीजें बाद की तो बाद में आती है ना, देखिए चाहे चाहे घर है, पानी है, हवा है, दीन है, कुछ भी चीजें हैं, वो तो तब आती हैं जब आप इंसान तो है ना। अगर आप इंसान ही नहीं है, मिट्टी के जर्रे पड़े हुए कहीं, तो फिर तो हर चीज इनवैलिड है ना, कोई चीज किसी चीज की भी कुछ नहीं रह जाती। सबसे पहले ये चीज है कि आपको पैदा किया उसने, इंसान बना दिया, तब ये सारी चीजों की एक कोई वैल्यू या कोई कोई इनका पता चलता है कि हाँ भाई ये मुझे ये भी चाहिए, ये भी चाहिए, ये भी चाहिए। जैसे सब चीजों का हिदायत है, कुरान है, मेरा उठना बैठना है सब मेरा, ये सब चीजें तब है जब मैं एक इंसान बन गई। तुम्हारा स्टार्ट, अपने स्टार्ट को देखो, जिस अल्लाह ने तुम्हारा स्टार्ट दिया, बाद की चीजें तो बाद की हैं, वो यही ना करता तो तुम क्या होते। इनसिग्निफिकेंट हो जाती है ना हर चीज उसके बाद। तो अगर इंसान ही ना हम बनते, हम मट्टी पड़े होते कहीं, ढेर मट्टी का कहीं होते किसी पहाड़ पे का किसी सहरा में, तो फिर सारी चीजें बिल्कुल एब्सोल्युटली इनसिग्निफिकेंट थी, कोई चीज की भी कोई अहमियत नहीं थी। अल्लाह ने हमें इंसान बनाया तो फिर सारी ये जरूरतें भी शुरू हुई और नेमतें मिली और सारा कुछ, वो बाद में आता है। तो सबसे पहले तुम इस नेमत को तो पहचानो कि तुम्हें अल्लाह ने बना दिया एक इंसान, और तुम्हारी पैदाइश कैसे की एक थूक जैसी चीज से। सालिकुम अल्लाहु रब्बुकुम, ये है तुम्हारा रब अल्लाह, ये है अल्लाह, लाहुल मुल्क, उसके लिए बादशाहत है, उसके पास सारी ताकत है, सारी मिल्कियत उसकी है, उसने तुम्हें पैदा किया है। और रब्बुकुम में तुम्हारा रब का मतलब सिर्फ ये नहीं होता कि सिर्फ पैदा कर दिया, उसके बाद से तब से आज तक जो संभाल रहा है ना, वो ही संभाल रहा है। संभालने में जो मैं वर्ड संभालना बोल रही हूँ, इसमें आप समझ रहे ना, सारी बातें ही आ गई, यानी खिलाना पिलाना, तुम्हारी हिफाजत करना, तुम्हारे इससे बचाना उससे बचाना, तुम्हारी निगहदाश करना, तुम्हारे लिए चीजें प्रोवाइड करना, तुम्हें जो संभाल के रखा हुआ है ना, वो उस अल्लाह ने रखा। जैसे हम किसी को अडॉप्ट कर ले तो हम कहें आज तक हमने ही तुम्हारा सब कुछ किया है ना, हमने ही तुम्हारे लिए ये किया ना, यानी तुम सारे हम पे डिपेंडेंट थे, तुम सारे तो उस पर डिपेंडेंट हो, तुम्हें सिर्फ पैदा करके छोड़ नहीं दिया, तुम्हें उसने संभाल के रखा आज तक, तुम उसकी वजह से तुम हो। ला इलाहा इल्ला हुआ, कोई ला नहीं है सिवाय उसके, पहले ये बता दी बात, उसके बाद बता दिया देखो इबादत तुमने फिर करनी है तो उसके सिवा किसी और की नहीं करनी। पहले ला इलाहा कहा, ना नफ्स इलाह है, ना ख्वाहिशात इलाह है, ना कोई और इलाह है, सिर्फ अल्लाह है, वो जिसने तुम्हें पैदा किया उसका कितना बड़ा हक है तुम पे। एक दिन ना सिर्फ यही सोचे, अगर मैं इंसान ना होती तो मैं क्या होती, मैं कहां होती, क्या चीज थी, फिर आपको अल्लाह ताला के इस एहसान का पता चलेगा। ये जो आज मैं बड़ी बड़ी बातें बोल रही हूँ, बड़ी बड़े दावे कर रही हूँ, बड़ी अल्लाह के ऊपर ये चीजें, उन्होंने ये ऐसे क्यों कह दिया, वो क्यों हुक्म दे दिया, ये क्यों कह दिया, ये क्यों कर दिया, ये इसलिए कर रही हूँ कि तुझे उसने बना दिया, इसलिए ना तुझे बनाया होता तो फिर बोल के दिखाता, फिर बातें करके दिखाता उसके ऊपर, देखिए उसने तुझे बना दिया, ये था उसका कसूर कि आज तू उसी को बातें सुनाने लगा। अल्लाह ताला ने फरमाया फअन्ना तुसरफून, तुम कहां फिराए जाते हो उस अल्लाह से जिसका इतना बड़ा तुम पे एहसान है कि उसने तुझे पैदा कर दिया, तुम उससे ही भागे जा रहे हो, उससे ही फिरे जा रहे हो, उससे ही दूर जाते हो, उसी को छोड़ छोड़ के भागते हो, किधर जा रहे हो तुम? तुम्हें की उल्टी पट्टी किसने पढ़ा दी कि अल्लाह को छोड़ छोड़ के भागना है? उसी ने तो तुम्हें पैदा किया है, उसी ने तो तुम्हें संभाला है, पाला पोसा है उसने तुम्हें, उसको छोड़ के जाते, ये गिला है अल्लाह ताला का, कहां फिर किधर भाई? ये है ये पूछना कि किधर किधर चल पड़े हो फिर तुम? हम कहते उसके लिए टाइम नहीं है, उसकी बातें तुम्हें समझ नहीं आती, उसने ये क्यों तुम्हें कह दिया, वो क्यों कह दिया? तुम तो कुछ बोलने के काबिल ही ना होते, वो तो ना तुम्हें बुनाता, पड़े रहते तुम कहीं। आप मसलन किसी के ऊपर बहुत एहसान करते हैं, बहुत एहसान, बड़ा भी एहसान हम कर लेंगे तो क्या हो जाएगा? तो हम किसी बच्चे को यतीम खाने से ला के वहां पे कहीं बेचारे किसी बहुत ही ऐसे पीछे के गांव में किसी गरीब से, उसके अंदर कोई बच्चा था, कोई यतीम खाने में पड़ा हुआ था, उसको आप लाते हैं यहाँ पे इस कंट्री में ला के, फिर उसको पालते हैं, पोसते हैं, उसको बेहतरीन एजुकेशन, बेहतरीन आप उसकी परवरिश करते हैं, बेहतरीन उसको खिलाते पिलाते हैं, पहनाते हैं, उसके बाद वो आपको आंखें दिखाने लगता है, तो आप आगे से फिर क्या कहते? तुम पता है भी हो तुम कहाँ पड़े हुए थे, कौन तुम्हें लाया, कौन किसने तुम्हारे ऊपर इतना स्पेंड किया, किसने तुम्हारा इतना किया, तुम्हें पता भी है? हम कितनी उससे सोचते हैं कि ये अब मुझे आंखें दिखा रहा है, ये सोचिए तो सही है कहाँ था, और ये तो छोटी सी एक बात है, हालांकि हम तो नहीं कुछ करने वाले होते, और हम उससे भी हमें कुछ फायदा ही हो रहा होता है, हमारी एंटरटेनमेंट या हमारा कुछ कुछ उससे हमारा दिल लग रहा होता है, हम अकेले बैठे होते, चलो अब एक बच्चा हम ले आए, उससे हमारा तो थोड़ा बहुत हमें भी उससे कुछ मिल रहा होता है, अल्लाह को तो हमसे नहीं कुछ मिलता, उसका कोई फायदा हमारे अंदर नहीं है, उसको कोई हमारे से कोई कुछ चाहिए नहीं है, उसका कोई भी काम हमसे नहीं चलता, फिर भी वो हमारे लिए इतना केयर करता है, उसने हमें पैदा किया, वो हमारे लाड उठाता है, वो हमारे नाज उठाता है, क्या क्या नहीं इसने तुम्हारे लिए बना के दिया, वो बता रहा है कि तुम सोचो तो सही, फिर तुम भागते हो उससे, उसको ही आंखें दिखाते हो, उसके हुक्म तुम्हें अच्छे नहीं लगते, मुंह चढ़ाते हो कि ये है क्यों कह दिया, हमसे ये क्यों डिमांड कर दी, हमें 5 दफा नमाज पढ़ने को कह दिया, अरे नींद अपनी कैसे छोड़े, उसके लिए कैसे वक्त निकालें, नहीं फिर तुम ये बातें कहते हो, ऐसे बंदे को क्या कहेंगे फिर, ना शुक्रा ही कहेंगे ना। अल्लाह ताला इन आयात को समझने की हमें तौफीक दे और इनसे सबक लेने की तौफीक दे और इनके मुताबिक जिंदगी गुजारने की तौफीक अता फरमाए। सुभानक अल्लाहुम्मा बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुनिए।
تنزيل الكتاب من الله العزيز الحكيم إنا أنزلنا إليك الكتاب بالحق فاعبد الله مخلصا له الدين ألا لله الدين الخالص والذين اتخذوا من دونه أولياء ما نعبدهم إلا ليقربونا إلى الله زلفى إن الله يحكم بينهم فيما هم فيه يختلفون إن الله لا يهدي من هو كاذب كفار لو أراد الله أن يتخذ ولدا لاصطفى مما يخلق ما يشاء سبحانه هو الله الواحد القهار خلق السماوات والأرض بالحق يكور الليل على النهار ويكور النهار على الليل وسخر الشمس والقمر كل يجري لأجل مسمى ألا هو العزيز الغفار خلقكم من نفس واحدة ثم جعل منها زوجها وأنزل لكم من الأنعام ثمانية أزواج يخلقكم في بطون أمهاتكم خلقا من بعد خلق في ظلمات ثلاث ذلكم الله ربكم له الملك لا إله إلا هو فأنى تصرفون